नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 छ। इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबरमा डोलराज राणा भाटको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। आज एकै दिन 57 जनामा कोरोना संक्रमण, संक्रमितको संख्या 191 पुग्यो। पर्साका 2 पत्रकारमा पनि कोरोना देखियो। नवलपुरबाट 20 स्वाब नमुना परीक्षणका लागि आज पठाइयो। पितौजीका 4 जनाको पनि रिपोर्ट आउन बाँकी। सेवा प्रवाह गर्दा 2 मिटरको भौतिक दूरी अनिवार्य गर्न चितवनमा निर्देशन। वडाध्यक्षलाई विद्यालयको जिम्मा दिने निर्णयको विरोध गर्दै नेभी सङ्घले बुझायो ज्ञापन पत्र। गैँडाकोट 18 जाने बाटोमा रहेका रुखहरू हटाइयो। काला पानीको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न माग। गैँडाकोटमा नेभी सङ्घको राँके जुलुस। र भरतपुरको कोरोना अस्पताल चोरी प्रकरण संसदमा प्रवेश, अनुसन्धान फितलो भएको आरोप। सहयात्री बचतको वार्षिक उत्सवको अवसरमा मोबाइल बैङ्किङ सेवाको शुभारम्भ।
अत्यावश्यक भन्दा बढी खाद्यान्न संकलन गरेर नराखौँ, जिम्मेवार नागरिक बनौँ। घराइसे खाद्यान्न खरिद गरेर फर्किएपछि साबुन पानीले मिची हात धुने गरौँ। परिवारको स्वास्थ्यको ख्याल राखौँ। विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित मिनीमार्ट गैँडाकोटद्वारा जनहितमा जारी सन्देश।
अब खबर विस्तारमा। सुरुवातमा कोरोनासँग सम्बन्धित प्रसङ्ग। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 191 पुगेको छ। आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप 57 जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या 191 पुगेको हो। यद्यपि स्वास्थ्य मन्त्रालयले आधिकारिक रूपमा प्रकाशित नगरे पनि केही अनलाइन मिडियाले भने थप 17 जनामा कोरोना संक्रमण देखिएको र कुल संख्या 208 पुगेको बताइरहेका छन्। तर स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटमा भने संक्रमितको संख्या 191 रहेको देखाइरहेको छ। त्यस्तै संक्रमित सबै पुरुष भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभएको छ। आज संक्रमण पुष्टि भएकाहरूमध्ये पर्साका 39, कपिलवस्तुका 8, रूपन्देहीका 9 र 12का 1 जना रहेका छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्य कर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। नेपालमा पहिलो पटक माघ 10 गते कोरोना संक्रमण पुष्टि भए यता एकै दिन ठूलो संख्यामा संक्रमण पुष्टि भएको आज हो। यसअघि सोमबार मात्रै 24 जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हालसम्म उदयपुरमा 32 जना, पर्सामा 64 जना, बाँकेमा 24 जना, कपिलवस्तुमा 29 जना, रूपन्देहीमा 16 जना, काठमाडौँमा 5 जना, कैलालीमा 4, रौतहट र 12मा 3-3 जना तथा बागलुङ, चितवन र झापामा 2-2 जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा 1-1 जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये 33 जना निको भएको छन्। तर नारायणी अस्पताल वीरगन्जबाट COVID-19 निको भएर गएका 2 जनामा PCR परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनः भर्ना गरिएको छ। त्यसै गरी काठमाडौँको सनसिटी अपार्टमेन्टमा बस्ने 52 वर्षीय ती व्यक्तिको पनि PCR रिपोर्ट पोजिटिभ देखिएको छ। पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उहाँलाई पनि पुनः अस्पताल भर्ना गरिएको हो। यसैबीच पर्सामा कोरोना भाइरस संक्रमण अझै बढ्न सक्ने सम्भावना देखिएको छ। पर्सामा आज 39 जनामा कोरोना संक्रमण देखिएको हो। त्यसमध्ये 2 जना पत्रकार रहेका छन्। नारायणी अस्पतालका डाक्टर मदन कुमार उपाध्यायले पर्सामा थपिएका 39 संक्रमित मध्ये 4 जना सञ्चारकर्मी रहेको भनिए पनि खोजी भइरहेको जानकारी दिनुभएको छ। यद्यपि 2 जना पत्रकार रहेको भने पुष्टि भएको छ। उहाँहरू जिल्लाका अगुवा सञ्चारकर्मी पनि हुनुहुन्छ। उहाँले भन्नुभयो रिपोर्टिङका क्रममा कतै एक्सपोजर भइयो कि भनेर स्वाब दिनुभएको रहेछ। रिपोर्ट पोजिटिभ आएको छ। संक्रमित पत्रकारले आफूहरू केही दिन अघि प्रमुख जिल्ला अधिकारी र सुरक्षाकर्मीसँगै रहेको समेत सुनाएका छन्। 4 दिन अघि जिल्लामा भएको छलफलमा आफूहरू सहभागी भएको उनीहरूबाटै खुलेको हो। सञ्चारकर्मीमाथि भएको कुटपिट विरुद्धको पर्साका पत्रकार आन्दोलनमा थिए। आन्दोलन र त्यसबारे उनीहरूले विभिन्न पक्षसँग भेला भएरै छलफल गरेका थिए। संक्रमित एक सञ्चारकर्मीले भनेका छन् सिडिओ र डिएसपी सहित हामी 75 जना भन्दा बढी छलफलमा सँगै थियौँ। यही कारणले पर्सामा कोरोना संक्रमण अझै बढ्न सक्ने स्थिति देखिएको छ। नवलपुरमा आज एकै दिन 20 जनाको स्वाब संकलन गरिएको छ। जिल्लाको बुलिङटार गाउँपालिका बाहेक 7 वटै पालिकामा भारत तथा संक्रमण फैलिएका क्षेत्र वीरगन्ज लगायतका स्थानबाट आउनेहरूको स्वाब रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभएको छ। संकलित स्वाब परीक्षणको लागि भरतपुरमा रहेको कोरोना परीक्षण प्रयोगशाला पठाइएको र उनीहरूको रिपोर्ट आउन बाँकी रहेको छ। हिजो गैंडाकोटका दुईजनाको स्वाब परीक्षण भएकोमा ती परीक्षणको नतिजा नेगेटिभ रहेको र यो सँगै जिल्लामा 77 जनाको स्वाब परीक्षण सकिएको चापागाईले जानकारी दिनुभएको हो। त्यस्तै जिल्लामा आज मात्र 14 जनाको ऱ्यापिड टेस्ट भएको छ। यो सँगै नवलपुरमा ऱ्यापिड टेस्ट गर्नेको संख्या 1065 पुगेको छ। यी सबै गरिएका परीक्षण नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ। आज गरिएको आरडिटीमा गैंडाकोटका 1 जना, देवचुलीका 2 जना, मध्यबिन्दुका 4 जना, विनय त्रिवेणीका 2 जना, हुप्सेकोटका 2 जना र जिल्ला अस्पतालमा 3 जनाको गरी जम्मा 14 जनाको परीक्षण भएको हो। अहिलेसम्म परीक्षण भइसकेका नवलपुरका 77 स्वाब नमुना र 1065 आरडिटी गरी कुल 1142 नमुना नेगेटिभ रहेको स्वास्थ्य कार्यालय प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिनुभएको हो। यसैबीच पितौची घाट स्वास्थ्य चौकी नजिक रहेको क्वारेन्टाइनमा रहेका 4 जनाको स्वाब पनि परीक्षणका लागि आज पठाइएको सूचना अधिकारी हेल्थ असिस्टेन्ट माधव आचार्यले जानकारी दिनुभएको छ। उनीहरू 2 जना उदयपुरबाट र 2 जना पर्साबाट आएका व्यक्तिहरू हुन्। नेपाल विद्यार्थी संघ नवलपुरले गैंडाकोट नगरपालिकाको शिक्षा समितिले गरेको निर्णय विरुद्ध आज ज्ञापन पत्र बुझाएको छ। गत वैशाख 24 गते बसेको नगरपालिकाको शिक्षा समितिले सम्बन्धित ओडाको सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सोही ओडाको वडाध्यक्षलाई जिम्मा दिने गरी 5 सदस्यीय समिति गठन गर्न गरेको निर्णयको विरोध गर्दै आज नगर प्रमुख छत्रराज पौडेल र उपप्रमुख विष्णु कुमारी कण्डेलाई ज्ञापन पत्र बुझाएको हो। नगरपालिका आफैले बनाएको कार्यविधिको बरखिलाप हुने गरी शिक्षा जस्तो पवित्र ठाउँमा राजनीति गर्न गरिएको निर्णय लज्जाबोधको विषय भएको भन्दै फिर्ता लिन माग गर्दै ज्ञापन पत्र बुझाइएको हो। यता नगर प्रमुख छत्रराज पौडेलले भने अन्तरिम समयका लागि गरिएको निर्णय भएकाले कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो। यसैबीच नेपाल विद्यार्थी संघ नवलपुर र नेपाल तरुण दल नगर समितिले भारतले मिचेको लिपु लेक, कालापानी, लिम्पिया, दुरा लगायतका जमिन फिर्ताको माग गर्दै अहिले राँके जुलुस प्रदर्शन गरिरहेको छ। अघि साँझ पख गैंडाकोट नगरपालिकादेखि राँके जुलुस सुरु भएको नेपाल तरुण नगर अध्यक्ष हरिराम सापकोटाले जानकारी दिनुभएको छ। लिपु लेक, कालापानी, लिम्पियाधुरा लगायतका भारतले मिचेका सबै सीमा फिर्ताको माग गर्दै राँके जुलुस निकालिएको नेभी संघका जिल्ला अध्यक्ष राजेश पौडेलले जानकारी दिनुभएको छ। जिल्ला COVID-19 क्राइसिस म्यानेजमेन्ट सेन्टर DCCMC चितवनको आज बसेको बैठकले कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि थप कदम चालेको छ। प्रमुख जिल्लाधिकारी नारायण प्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठकले सेवा प्रवाह गर्दा 2 मिटरको भौतिक दूरी अनिवार्य कायम राख्ने निर्देशन गरेको छ। सेवाग्राही सेवा लिन जाने बैङ्क तथा वित्तीय संस्था, अस्पताल, सरकारी कार्यालय, पसलहरू लगायत सबै स्थानमा 2 मिटरको भौतिक दूरी अनिवार्य रूपमा कायम गर्ने, सेवा प्रदायक तथा सेवाग्राही सबैले साबुन पानीले 60 सेकेन्डसम्म हात धोएर वा सेनिटाइजर प्रयोग गरेर मात्र भित्र प्रवेश गर्ने, सेवा प्रदायकले प्रत्येक दिन लगाएको पोसाक अनिवार्य रूपमा पोसाक धोएर सुकाएर निर्मलीकरण गरिसकेपछि मात्र पुनः प्रयोग गर्ने, मास्क तथा ग्लोभ्स लगाउने, सार्वजनिक स्थलमा प्रवेश गर्ने हरेक मानिसहरूले मास्क अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने निर्णय गरेको हो। हालसम्म जिल्लामा लकडाउनको कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको भन्दै जेठ 5 गतेसम्म थप कडाईका साथ लागू गर्ने निर्णय पनि भएको छ। साथै नेपाल सरकारले खोल्न अनुमति दिएका उद्योगहरू सञ्चालन गर्ने पनि आजको बैठकले निर्णय गरेको छ। 1 महिनाभन्दा बढी गैंडाकोट 18 आहले जाने मुख्य सडकमा ढलेको रुख हटाइएको छ। अज्ञात व्यक्तिहरूले काटेको सालका रुखहरू नहटाउँदा एम्बुलेन्स पनि जान नपाएको भन्दै व्यापक विरोधपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले अवरोध भएका रुखहरू हटाएर सहज बनाएको छ। गैंडाकोट 18 स्थानीयहरू र साबिक मुकुन्दपुरका केही स्थानीय सामाजिक अभियन्ताहरूको कडा प्रयासपछि अवरुद्ध भएको बाटो सहज बनेको छ। यसअघि वडा नम्बर 18 वडाध्यक्षको निर्देशनमा स्थानीयले वन फडानी गरेको भन्दै भेडाबारी सामुदायिक वनले किटानी जारी दिएको र अनुसन्धान जारी भन्दै हटाउन नमिल्ने डिभिजन वन प्रमुख पुणेश्वर सुवेदीले बताउँदै आउनु भएको थियो। त्यही अडानले एम्बुलेन्स समेत जान नपाउँदा समयमा नै उपचार नपाएर गैंडाकोट 18 2 जनाको ज्यान गएको स्थानीयले बताउँदै आइरहेका छन्। देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरले आज एक विज्ञप्ति जारी गर्दै भारतीय पक्षबाट अतिक्रमण गरेको सम्पूर्ण भूमि फिर्ता गर्नका लागि यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग माग गरेको छ। देजमऊ नवलपुरका अध्यक्ष पिताम्बर तिवारीद्वारा जारी विज्ञप्तिमा भारतीय विस्तारवादी शासकहरूद्वारा हाम्रो देश नेपालको कालापानी क्षेत्रको भूमि अतिक्रमण गरी हाम्रो सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप गरिएको भन्दै भारतीय पक्षलाई नेपाली भूमिदेखिपछि हट्न चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, देशभक्ति जनगणतान्त्रिक मोर्चा नेपाल सरकारले यसबारेमा तत्कालै मनन गरी सीमा अतिक्रमणको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग माग समेत गर्दछ। त्यसै गरी भारतीय हस्तक्षेपका विरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थी र आम जनसमुदायमाथि प्रहरीद्वारा गरिएको हस्तक्षेपको समेत नवलपुरले विरोध गरेको छ। चितवनको भरतपुरमा रहेको कोरोना अस्पतालमा भएको चोरी र अनियमितताको विषय प्रतिनिधि सभामा प्रवेश गरेको छ। नेपाली काङ्ग्रेसकी सचेतक सांसद पुष्पा भुसालले आज संसद बैठकमा विशेष समय लिएर बोल्दै सो बारेमा संसदको ध्यान आकर्षण गराउनु भएको हो। उहाँले भन्नुभयो, प्रदेश नम्बर 3 र भरतपुर महानगरपालिकाले स्थापना गरेको भरतपुर कोरोना अस्पतालमा चोरी भएका फुटेजहरू बाहिर आइसकेको छ। यो घटनाले सो घटनाको सत्य तथ्य सदनलाई जानकारी गराउन माग गर्दछु। भुसालले सो घटनाको अनुसन्धानमा भएको प्रगति र अपराधीलाई कारवाही हुनेबारे के भइरहेको छ सोबारे सरकारले सदनलाई स्पष्ट जानकारी गराउन माग गर्नुभएको हो। गैंडाकोट 7 स्थित सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मोबाइल बैंकिङ सेवाको शुभारम्भ गर्दै आज 25 वार्षिक उत्सव मनाएको छ। लकडाउनको सन्दर्भमा आज परेको दिवसको अवसरमा संस्थाले मोबाइल बैंकिङ सेवाको शुभारम्भ गरेको हो। अब शेयर सदस्यले मोबाइल बैंकिङ सेवाबाट घरमै बसेर विद्युत, खानेपानी, टेलिफोन, होल्डिङ, इन्टरनेटको बिल भुक्तानी गर्न मिल्ने साथै दैनिक 5,000 रुपियाँसम्म टपअप गर्न मिल्ने संस्थाले जनाएको छ। सामाजिक दूरी कायम गर्दै गरिएको कार्यक्रमका बीच शुभकामना साटासाट पनि भएको थियो। मा बोल्दै संस्थाका अध्यक्ष लक्ष्मण ओझाले स्थापना कालदेखि हालसम्मको अनुभव व्यक्त गर्दै सोचेभन्दा ज्यादा सफलता हासिल गरिएको बताउनुभयो। संस्थाले हाल नीति, विधि र प्रविधिको अङ्गीकार गर्दै आएकाले पनि शेयर सदस्यको साथ पाइरहेको दावी गर्नुभयो। कार्यक्रममा गैंडाकोट वडा नम्बर 7 वडाध्यक्ष चोलानाथ उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो। सोही क्रममा बोल्दै वडाध्यक्ष उपाध्यायले समयअनुसार संस्थाले वृद्धि विकास गरिरहेकाले उज्यालो भविष्य रहेको बताउनुभयो। विजय खबरमा अब पालो भएको छ एकैछिन व्यापारिक विश्रामको।
आफ्ना लागि होइन, सन्तानको खुसीका लागि बाँच्ने सबैको प्रिय नाम आमा। अनि रोग निको नभएर जीवनदेखि निराश भएकाहरूको रोग निको बनाएर नयाँ जीवन दिने आमाको अर्को रूप आमा आयुर्वेद सेवा प्राप्त। आमा सँगै छ विश्वास, भरोसा र आशा।
नेपाली जडीबुटीको प्रयोग गरी आयुर्वेद पञ्चकर्म थेरापी तथा छारसूत्रको विधिबाट पाइल्स, फिसर, फिस्टुला, दम, पिनास रोग, उच्च रक्तचाप, मधुमेह, पेट रोग, नसा तथा हाड जोड्ने, स्त्री तथा प्रसूति रोग, यौन तथा छाला रोग लगायतका नयाँ पुराना रोगको आफ्नै अत्याधुनिक ल्याबमा परीक्षण गरी आयुर्वेदिक पद्धति मार्फत उपचार गरिन्छ।
सम्पर्क आमा आयुर्वेद सेवा प्राली, पुलचोकबाट 50 मिटर न्यू रोड तर्फ नारायणगढ़ चितवन। फोन 570174 98550 59 8 99।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काले बुटोलको सूचना। भ्रष्टाचार एक सामाजिक अपराध हो, यसको विरुद्ध आवाज उठाउनु हामी सबैको कर्तव्य हो। भ्रष्टाचार विरुद्धको सूचना, तपाईँले मैले नगरे कसले गर्ने, यहाँ नगरे कहाँ गर्ने, अहिले नगरे कहिले गर्ने। त्यसैले सार्वजनिक पद धारण गरेको व्यक्तिले काममा ढिलासुस्ती गरेको, अनियमितता वा भ्रष्टाचार गरेको देख्नु भएको छ भने तपाईँको जानकारीमा आएको सत्य तथ्य सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटोलमा जानकारी गराई भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्नु हुन अनुरोध गर्दछौ। सम्पर्क नम्बर 071-540-031 र 071-540-837। 24 घन्टा उठ्ने नम्बर 98-570-74-031। कार्यालयको फ्याक्स नम्बर 071-540-823। आयोगको पैसा नलाग्ने हटलाइन नम्बर 107। CIAA@gmail.com। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल।
विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी समाचार। हामीलाई भर्खरै मात्र प्राप्त समाचार अनुसार अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने गरी फेरि लकडाउनलाई कडा गर्ने निर्णय भएको छ। गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्न भनेको छ। मुलुकमा COVID-19 भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले आज दिउँसो यो निर्णय गरेको हो। आज मात्रै 57 कोरोना संक्रमित भेटिएपछि आवत जावतमा कडाई गरिएको हो। गृह मन्त्रालयको उपसचिव उमाकान्त अधिकारीले बिहिबारदेखि लागू हुने गरी यो निर्णय गरिएको छ। अधिकारीका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ। यसअघि सरकारी कर्मचारी, बैङ्क तथा वित्तीय संस्था, उद्योग निर्माण सेवा लगायतसँग सम्बन्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए। अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ। सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचय पत्रको आधारमा आवत जावत गर्न दिइने गृहले जनाएको छ। मध्य तराईको 12 र पर्सामा कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय 12 ले निषेधाज्ञा जारी गरेको छ। क्राइसिस म्यानेजमेन्ट सेन्टरको आज बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख 25 गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। पर्साको वीरगंजबाट कार्यालयको काम तथा अन्य प्रयोजनका लागि 12 आवत जावत हुने, अत्यावश्यकीय सेवाहरू पूर्ण रूपमा बन्देज लगाउने, एम्बुलेन्स, दुधका गाडी, खानेपानी, बैङ्क, खाद्यान्न, विद्युत सञ्चार बाहेक अन्य सवारी साधनहरूलाई पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको छ। संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका चिकित्स बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ। भारतसँग सीमा नाका जोडिएका ठाउँहरूबाट आवत जावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैले पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ। तौली हवा अस्पतालमा कार्यरत एक 25 वर्षीय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। अस्पतालमा उहाँसहित 9 जनाको स्वाब संकलन गरिएको थियो, बाँकी 8 जनाको रिपोर्ट नेगेटिभ रहेको छ। पर्याप्त सावधानी नअपनाउँदा कपिलवस्तुमा अब समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको छ। भारतबाट आएकाहरूमा देखिएको संक्रमण अब स्थानीय स्तरमै फैलिएको हो। संघीय संसदको 6 औं अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना संकलन गरिएको छ। संघीय संसद सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज COVID-19 परीक्षणका लागि उहाँको स्वाबको नमुना संकलन गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घरती मगरले जानकारी दिनुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ 2 गते संघीय संसदमा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। पछिल्लो समय चितवन प्रहरीले गोप्य सूचना दिनेलाई सुविधाहरू उपलब्ध गराउने बताएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले अपराधको सूचना दिनेलाई गोप्य राख्न कार्यालयको एउटा टेलिफोन नम्बरको कलर आइडी हटाएको छ। कार्यालयले 056-5-20-155 नम्बरको टेलिफोनको कलर आइडी नेपाल टेलिकममा पत्राचार गरी हटाएको हो। कार्यालय प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार परिचय गोप्य राख्न चाहेर आपराधिक गतिविधिका सूचना दिनेलाई सहज होस् भन्ने उद्देश्यले टेलिफोनको कलर आइडी हटाइएको हो। उहाँले भन्नुभयो, सूचना दिन चाहने तर आफ्नो परिचय गोप्य राख्न खोज्नेलाई यसले सजिलो बनाउँछ। घरेलु हिंसा, यौन दुर्व्यवहार, लागु औषध दुर्व्यसनीसँगै विभिन्न खालका ठुला र साना आपराधिक घटनाका सूचना प्रहरीलाई आउन यसले सजिलो बनाएको पनि गुरुङले बताउनु भएको छ। कलर आइडीमा टेलिफोन नम्बर जाँदा सूचना दिनेले असुरक्षित महसुस गर्ने र हुने गरेको पनि पाइएको छ। चितवन जिल्ला देशको मध्य भाग भएकाले अन्यत्र आपराधिक गतिविधि गरेर लुक्न त्यहाँ आउने गरेको पाइएको छ। कार्यालयले प्रहरीको यस नम्बरलाई जनमानसमा पुर्याएर सर्वसाधारणबाट बढी सूचना लिने अपेक्षा गरेको छ। यिनै खबरहरूसँगै हामी अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। आज एकै दिन 57 जनामा कोरोना संक्रमण देखियो। संक्रमितको संख्या 191 पुग्यो। पर्साका दुई पत्रकारमा पनि कोरोना देखियो। नवलपुरबाट 20 स्वाब नमुना परीक्षणको लागि आज पठाइयो। पितौजीका 4 जनाको पनि रिपोर्ट आउन बाँकी। सेवा प्रवाह गर्दा 2 मिटरको भौतिक दूरी अनिवार्य गर्न चितवनमा निर्देशन। वडाध्यक्षलाई विद्यालयको जिम्मा दिने निर्णयको विरोध गर्दै नेभिसङ नवलपुरले बुझायो ज्ञापन पत्र। गैंडाकोट 18 जाने बाटोमा रहेका रुखहरू हटाइयो। काला पानीको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न माग। गैंडाकोटमा नेभिसङको राँके जुलुस। र भरतपुरको कोरोना अस्पताल चोरी प्रकरण संसदमा प्रवेश। अनुसन्धान फितलो भएको आरोप। सहयात्री बचतको वार्षिक उत्सवका अवसरमा मोबाइल बैङ्किङ सेवाको शुभारम्भ। हवस् त, नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामका आधिकारिक फेसबुक पेज मार्फत संसारभरेकै साथ प्रसारण भइरहेको 7 बजेको विजय खबर सकियो। प्राविधिक मित्र गगन गिरीलाई धन्यवाद। डोलराज राणाबाट बिदा हुन्छु। नमस्कार।